आकाश भन्दा पनि फराकिलो हुन्छ भन्थ्यो माया, खै तिम्रो माया घाम भन्दा पनि पारिलो हुन्छ भन्थ्यो माया, खै तिम्रो माया त छुरा भन्दा।
नमस्ते, स्वागत तथा अभिवादन कार्यक्रम मेरो कथामा। म तपाईँकै डियर कल्याण,
डियर कल्याणको मेरो कथा नेपाली अनलाइन रेडियो www.nepalirradio.org
या बिरहमा, जहाँ रहे पनि, जस्तो रहे पनि, जसरी रहे पनि, म तपाईँलाई खोज्दै खोज्दै आइपुगेको छु।
मेरो कथा।
गोधुली साँझमा सम्झना भनेर आउने अतीतहरू साँच्चै प्रिय हुँदा रहेछन्। गोधुली साँझमा याद बनेर डुब्ने त्यो सूर्यको उज्यालो सँगसँगै मनहरू ओझेल हुँदा रहेछन्। अतीतले मान्छेलाई कसरी पछ्याउँछ भन्ने कुरा जब जब मैले तिम्रो कार्यक्रम सुने र त्यसपछि अनुभव गर्दै गएँ। पहिला त म त्यति सुन्दैन थिएँ, तर इमेज एफएमबाट तिम्रो कार्यक्रम लगातार सुन्न थालेपछि तिमीबाट म प्रभावित भएको छु। उमेरले त म तिमीभन्दा धेरै जेठी हुनुपर्छ, धेरै धेरै, तर खै कुन्नी किन हो, कहिल्यै पनि मनमा नछोएको एउटा कथा मनबाट आज निकाल्न मन लाग्यो। कति पछि तिम्रो आवाजले मेरो मनको एउटा पुरानो कथा उप्काइदियो। जिन्दगीमा मान्छेले कसरी भोग्छ र कसरी त्यसलाई स्वीकार्दै जान्छ चुपचाप चुपचाप, आज सुनाउँछु म। कतिपय मान्छेले आफ्ना कथाहरू लुकाउँछन् र यस्ता कथाहरू सार्वजनिक गर्ने मान्छेहरूलाई गाली गर्छन्, हेप्छन्, अथवा नराम्रो मान्छन्, अथवा अर्कै दृष्टिकोणले हेर्छन्। तर तिनीहरूभित्र पनि कथा हुन्छ। पहिला पहिला त म सोच्थेँ तिमीबाट प्रसारण हुने हरेक कथा कल्पनाको एउटा सागरमा डुबुल्की मार्ने काल्पनिक कथा हो, तर आज त्यही कथाको पात्र भएकी छु म। तिम्रा कथाले प्रभावित पार्दै गयो, त्यसैले म तिमीलाई भाइ भनौँ या के भनौँ, जे जस्तो भने पनि म मेरो कथा सुनाउँछु। मेरो नाम अर्चना हो। विक्रम सम्बत 2020 सालमा मेरो जन्म राजविराजमा भएको हो। तराईको ठाउँमा जन्मिएकी म घरकी कान्छी छोरी हुँ। दुईवटा दाई, एक दिदी, मेरो परिवारको परिभाषा त्यस्तै थियो। म सानै छँदा बुबाहरू छुट्टिनु भएको थियो, धेरै जग्गा जमिन थियो हाम्रो तराईमा। हामी तराईका सम्पन्न परिवारमा गनिन्छौँ। अहिले पनि एउटा प्रतिष्ठित परिवार छ हाम्रो। त्यति बेला राम्रो पढाइ हुन्थेन। 20 सालको कुरा, युगौँ पुरानो कथा सुनाउँछु म। झर्को नमानेर पढिदिन हुन म डियर कल्याणलाई अनुरोध गर्दछु। यो मेरो साँचो कथा हो। प्रमाणका लागि केही कुरा पेश गरेकी छु। जे जस्तो भए पनि यो कथा तिमीले अवश्य प्रसारण गर्नेछौ, किनकि मेरो मनको एउटा दुखान्त पक्ष छ यो कथाभित्र, जुन अत्यन्तै पृथक जस्तो लाग्छ। यसरी बुबा प्रतिष्ठित भएपछि हामी पनि समाजमा प्रतिष्ठित भएर बाँच्नुपर्ने बाध्यता थियो। अहिलेको जस्तो छोरीहरू बाहिर निस्कने, घुम्ने, साथीभाइहरूसँग जाने, सङ्गीहरूसँग हाँस्ने त्यति बेला चलन थिएन। छोरी मान्छे घरदेखि अलिकति टाढा जानु भनेको नराम्रो मानिन्थ्यो। त्यति बेला राजविराजमा राम्रो पढाइ नभए पनि बुबाहरू इन्डिया गएर पढ्नुहुन्थ्यो र कति त बिहारमा गएर पढ्थे। तर हाम्रो बुबाहरू अलि प्रतिष्ठित भएर होला बनारसमा गएर पढ्नुहुन्थ्यो। बनारसमा संस्कृतको राम्रो अध्ययन गर्नुहुन्थ्यो उहाँहरूले। राम्रो अध्ययन पनि छ मेरो बुबालाई। र यसरी बुबाहरू पढ्न थालेपछि त्यो संस्कार हामीमा पनि सर्यो। दाईहरू, दिदी, बहिनी, हामी सबैले जे जस्तो भए पनि त्यहाँ पढ्न थाल्यौँ, पढ्दै गयौँ। केही 2-4 अक्षर जानेका हामी समाजमा प्रतिष्ठित परिवार थियौँ। त्यति बेला हामीलाई सबैले मान्थे। अहिले जस्तो चलन थिएन। त्यति बेला सबैले हामीलाई अत्यन्तै आदर गर्थे। हामी हिँड्दा सबैले शिर झुकाउँथे। तर अचेल समय परिवर्तन भएको छ, त्यस्तो हुँदैन अचेल। त्यसैले म भन्दै जान्छु मेरो कथा, म सुनाउँदै जान्छु मेरो कथा। यसरी एउटा सम्पन्न परिवारमा हुर्केकी म सानोमा सुखसैल र आनन्दमा आफ्नो जीवनको बालापन बिताउँदै गएँ मैले। बस बिताई रहे।
सुन कथा एउटा गी हार मेरो हो कि जी कस्तो सानो बाजी ल्यायो भन मेरो सानो कस्तो सानो बाजी ल्यायो भन मेरो सानो सुन कथा एउटा गी हार मेरो हो कि जी कस्तो सानो बाजी ल्यायो भन मेरो सानो कस्तो सानो बाधी ल्यायो भन मेरो सानो को बादल भन्दा शीतल तिम्रो छाया हिमालयको पानी भन्दा चोखो तिम्रो माया बर्खाको बादल भन्दा शीतल तिम्रो छाया त्यस्तै नै होला तिम्रो र मेरो कस्तो सानो बाधी ल्यायो भन मेरो सानो कस्तो सानो बाधी ल्यायो भन मेरो सानो तिमीलाई नै भेटे फेरि जीवन पाए कस्तो सानो बाधी ल्यायो भन मेरो सानो कस्तो सानो बाधी ल्यायो भन मेरो सानो सुन कथा एउटा गीत हार मेरो हो कि जी कस्तो सानो बाधी ल्यायो भन मेरो सानो कस्तो सानो बाधी ल्यायो भन मेरो सानो
मेरो कथा।
डियर कल्याण, सम्झनाहरू मनमा जुलुस बनेर उड्छन्। हुन त यतिखेर म एउटा थाकिसकेको अनुहार बोकेर बाँचेकी छु। म भित्र यति धेरै खुसीहरू छन्। मानिसहरू देख्दा, म महँगो गाडी चढेर हिँडेको देख्दा, मेरो सम्पन्नता देख्दा मान्छेहरू छक्क पर्छन् होला। तर मान्छे भित्रको दुःख आफूले मात्रै अनुभव गर्न सकिँदो रहेछ। जब जब दुःखका कुराहरू आउँछ, जब जब पुराना घाउहरू कसैले उप्काइदिन्छ, साँच्चै जिन्दगी एउटा अनवरत यात्रा हो जस्तो लाग्छ। म भन्दै जान्छु, समय बित्दै जाने क्रममा मेरो दाइहरूको विवाह भयो, दिदीको पनि विवाह भयो, सम्पन्न परिवारमा भयो। मेरा दाइहरू बनारसमै पढ्नुहुन्थ्यो, दिदीले पढ्नु भएन, त्यही घरमै पढ्नुभयो, किनकि त्यति बेला छोरीलाई बाहिर पठाइँदैन थियो। अहिलेको जस्तो चलन थिएन, सायद अहिलेको जस्तो जमानामा जन्मेको भए हामी दिदी बहिनी सायद नेपालमा हुँदैनथ्यौँ होला, युरोपतिर अथवा अमेरिकातिर पढ्थ्यौँ होला। हाम्रो जिन्दगीले ठग्यो, हामीलाई समयले ठग्यो। कहिलेकाहीँ पुरानो जमानामा जन्मेको सम्झदा आफूलाई दिक्क पनि लागेर आउँछ। तर जे जस्तो भए पनि स्वीकार्नै पर्छ हरेक कुरा, जिन्दगीमा सबै कुरा स्वीकार्नुपर्छ। दाइको र दिदीको विवाह भइसकेपछि म पनि पूर्णतया यौवनमा उक्लिसकेकी थिएँ। मलाई सबैले अत्यन्तै राम्रो केटीको रूपमा लिन्थे। त्यति बेला हाम्रो राजविराजमा एउटा परिवारमा विवाह भएको थियो। त्यति बेला काठमाडौँकोबाट राजपरिवारका मानिसहरू पनि आउनुभएको थियो र त्यति बेलाको बिहेमा एकजना नेपालगञ्जको परिवार पनि आएको थियो, पश्चिम नेपालको। त्यो परिवारले मलाई आँखा गाडेछ कसकी छोरी भनेर। बुबाको नाम लिएपछि त तिनीहरू मक्ख भएछन्। त्यसपछि नेपालगञ्ज फर्केपछि बारम्बार ताकेता गर्न थालेछन् मलाई बुहारी बनाउने। मलाई यो कुरा थाहा थिएन। पहिलेको जमानामा छोरीले निर्णय गर्दैनथे, बुबा आमाले जे भन्नुहुन्थ्यो त्यही हुन्थ्यो। त्यसपछि केटा मलाई हेर्न आयो, किनकि मेरो परिवार तयार थियो त्यो परिवारलाई सुम्पन। केटा मलाई लिन आयो, त्यति बेला यताबाट होइन इन्डियाबाट आउनु पर्थ्यो। इन्डियाबाट ट्रेन चढेर इन्डिया हुँदै राजविराज आयो र एक दिन मलाई देखाइयो। मलाई देख्न साथ उसले असाध्यै मन पर्यो भनेछ नेपालगञ्ज घरमा फर्केर। जिन्दगीमा विवाह गरे भने उसैसँग गर्छु, अर्थात् अर्चनासँग गर्छु, नत्र गर्दैन भनेछ त्यो केटाले। त्यसपछि परिवारका सदस्यहरूले मेरो विवाहको तयारी गरे। धुमधामका साथ मेरो विवाह हुने भयो। मेरा साथीहरूले मलाई जिस्काउन थाले, हातभरि मेहेदी लगाइयो। म एउटा बेहुलीको रूपमा सजिने भए। खुसी नभए पनि, आफूले हेरेर मन पराएको केटा नभए पनि, केटा राम्रै थियो। एउटा यौवनको खुड्किलोमा चढिसकेकी म बिस्तारै बिस्तारै एकरो रूपमा मन पराउन थाले, किनकि उसले पनि मलाई मन पराउँथ्यो। त्यसैले मैले उसलाई मन पराउन थाले। साँच्ची असाध्यै मन पर्न थाल्यो। सम्झनाका पुराना कथाहरू पल पल कोट्याइरहन मन लाग्छ जब जब तिम्रो आवाज सुन्छु। रेडियोबाट कहिलेकाहीँ गाडीमा हिँड्दा ड्राइभरले सुन्ने गरेको तिम्रो कथा आज म घरमा सुन्छु। जहाँ गए पनि तिमीलाई सुन्ने गर्छु, फुर्सद मिलाएर सुन्छु। कहिलेकाहीँ व्यस्त भयो भने सोमबारको राति सुन्छु। साँच्ची डाँटेको होइन, तिमीलाई मैले बारम्बार सुन्छु। मन परेको छ तिमी, तिम्रो आवाज मन पर्छ। तिमी कस्तो छौ मलाई थाहा छैन, तर तिम्रो आवाजप्रति म कृतज्ञता व्यक्त गर्छु। र तिमीले मान्छेका पुराना कथाहरूलाई जस्ताको तस्तै प्रसारण गरेर मान्छेको अतीतलाई बिउजाइदिन्छौ, त्यो अत्यन्तै राम्रो कुरा हो। जसबाट त्यही बाटोबाट गुज्रनेहरूले शिक्षा पाउँछन्, नगुज्रनेहरूले पनि एउटा शिक्षा सन्देश लिन सक्छन्। भोग्नेहरूले म एक्लै छैन भन्ने कुराको अनुभव पाउँछन्। मलाई पनि त्यस्तै हुन्छ। यसरी मेरो विवाह 2036 सालमा सम्पन्न भयो। त्यति बेला म 16 वर्षकी थिएँ। 16 वर्ष लाग्नु भनेको छोरी मान्छे अब धेरै उमेर काटिसकी भन्ने सोचाइ हुन्थ्यो। अहिले त जहिले विवाह गरे पनि हुन्छ, जसरी विवाह गरे पनि हुन्छ, कति रमाइलो। तर त्यति बेला त्यस्तो थिएन। मलाई विवाह गरेर भारतको बाटो हुँदै लगियो। म नेपालगञ्ज गएकी थिएन, म गए। तराईको ठाउँ अत्यन्तै विशाल घर रहेछ मेरो श्रीमानको, अति सम्पन्न परिवार हुनुहुँदो रहेछ। त्यसपछि 2036 सालको आन्दोलन सुरु भयो र त्यो आन्दोलनको बेला सरकारी पक्ष र राजनीतिक पार्टीहरूको बिचमा ठुलो युद्ध जस्तै थियो। र त्यति बेला म श्रीमानसँग 15 दिन हामी सँगसँगै बस्यौँ। त्यसपछि हामी त्यहाँबाट लखनऊ गयौँ, लखनऊमा बस्यौँ। त्यहाँबाट दिल्ली गयौँ। गर्मीको समय भएकोले श्रीमानले मलाई पहिला देहरादून लैजानुभयो। त्यहाँबाट लखनऊ हुँदै दिल्ली गयौँ। गर्मीको समय भएकोले फर्कियौँ। फर्केर म नेपालगञ्ज बसेँ र त्यति बेला बुबाले भन्नुभयो, अब यो 15-20 दिन त यहाँ बसिसक्यो, अब यसलाई गाउँ पठाउनु पर्छ। त्यहाँ खेतीपाती सुरु हुने बेला थियो। असार भर्खरै लाग्न थालेकोले धानका बिउहरू किसानहरूलाई दिनुपर्ने बाध्यता थियो। मलाई राम्रोसँग याद छ, त्यो दिन उहाँले भन्नुभयो, अर्चना, म केही दिन जग्गा हेर्न जान्छु, किनकि गाउँमा 100 बिघा जग्गा थियो। मेरो घरको परिवारको अत्यन्तै सम्पन्न परिवार, तर राजनीतिक पार्टीसँग आबद्ध हुनुहुन्थ्यो त्यहाँ। त्यसैले कहिलेकाहीँ सरकारी पक्षका मानिसहरू घरमा आउँथे र नाना किसिमका दुःखहरू दिन्थे। मैले यो देखेर भन्थेँ, किन यस्तो गरेको होला, सबै कुरा पुगेको छ, किन राजनीति गरेको होला, तर सोचे जस्तो हुँदो रहेनछ। यसरी उहाँले जग्गा हेर्न र किसानहरूलाई धानको बिउ दिन जान्छु भनेपछि मैले नाइ भन्ने कुरा भएन, म बुहारी मान्छे। त्यसपछि उहाँ जानुभयो, उहाँ पुग्नुभयो कि भएन त्यो त थाहा भएन, तर एक हप्तापछि फेरि खबर आयो, कोही पनि आएन गाउँबाट भनेर। म भन्दै जान्छु मेरो कथा। त्यसपछि बुबाले छोरा गएको हो भनेर खबर पठाउनु भयो। त्यसको 3 दिनपछि फेरि गाउँबाट खबर आयो। बारम्बार खबर आउन थालेपछि बुबा आत्तिनुभयो। मलाई त केही पनि भन्नु भएन ससुराले, सासूले पनि केही भन्नु भएन। ढेर कल्याण, मलाई कस्तो भयो होला भर्खरै विवाह गरेर 15-20 दिन गुजारेको श्रीमान, जसँग अत्यन्तै गहिरो माया लागेको थियो, झलझली अनुहारको याद आइरहन्थ्यो। त्यस्तो श्रीमान त्यहाँ पुगेको छैन भन्ने सुन्दा म त यसरी अत्तालिन थाले। एक्लै एक्लै कोठामा रोइरहन्थे, बस रोइरहन्थे।
मेरो कथा
डियर कल्याण, म भन्दै जान्छु मेरो कथा। आज सुनाउँछु तिमीलाई मेरो कथा। जिन्दगीमा मान्छेका कथाहरू हुन्छन्, कोही व्यक्त गर्छन्, कोही अव्यक्त हुन्छन्। यसरी समय बित्दै जाने क्रममा, समय अगाडि बढ्दै जाने क्रममा उहाँ गाउँ नपुगेको कुरा थाहा भयो। त्यसपछि कहाँ जानुभयो खोज तलास गर्न थालियो। यता म रोइरहेकी छु तर श्रीमानको अत्तो पत्तो छैन। त्यसपछि एक दिन मैले रुँदै सासु र ससुरालाई भने, मेरो श्रीमानलाई कहाँ पठाउनु भएको? विवाह गरेको 20 दिनमा हजुरहरूलाई पठाउनु पर्छ भनेर म रुन थालेँ। त्यसपछि ससुराले त सम्झाउनु भयो, सासुले उल्टा गाली गर्नुभयो। मेरो देवरहरूले मलाई सम्झाउनु भयो, होइन भाउजू, नहात्तिनुहोस्, दाईलाई खोज्ने काम भइरहेको छ। तेर्कल्याण दिन रात रोएर बिताउँथे मैले। एउटा भर्खरै बिहे भएकी हरेक केटीको आत्माले स्वीकार्ने कुरा हो, 20 दिन मात्र श्रीमानसँग बसेर छुट्टिएको श्रीमानको याद कति आउँछ होला। त्यो पनि आफूले मन पराइसकेको, हृदयदेखि चाहिसकेको श्रीमान। म यति रोएँ, रुदा रुदै दुब्लाएँ, खानै खान मन लाग्दैन थियो। 3 महिना भयो, 4 महिना भयो, 5 महिना भयो, श्रीमानको अत्तो पत्तो छैन। देशमा 36 सालको चुनाव भयो, निर्दलीय व्यवस्थाले जित्यो, बहुदलीय व्यवस्थाले हार्यो, तर श्रीमानको कतै अत्तो पत्तो भएन। म रोइरहे र एक दिन बुबा मलाई लिन आउनुभयो। के कुरा भयो थाहा भएन, तर श्रीमान भेटिनु भएन। त्यसपछि म माइती आएँ। माइती पनि कति दिन बस्ने? मलाई सबैले यही प्रश्न गर्थे। र त्यसपछि म फेरि घरमा गएँ। घरमा जानसाथ मेरै कारणले श्रीमान हराएको भन्ने कुरा आयो। मलाई आरोप लाग्न थाल्यो। ढेर कल्याण, त्यति बेलाको समय अहिलेको जस्तो खुला समाज थिएन। मलाई बोक्सीको आरोप लगाइयो। मलाई के भनियो? मेरै कारणले अलच्छिन लागेर छोरा हराएको सासुले गाली गर्न थाल्नुभयो। त्यसपछि समय बित्दै गयो। जे जस्तो भए पनि रोएर आफ्नो जिन्दगी गुजारिरहे। श्रीमान एक दिन आउनुहुन्छ जस्तो लाग्यो, तर डियर कल्याण श्रीमान आउनु भएन। उहाँको फोटो हेरेर दिन रात रुन्थे, भगवान्सँग प्रार्थना गर्थे, ईश्वर मेरो श्रीमानलाई पठाइदियो, मलाई आज सबैले थुक्छन्, मेरो यस्तो सुन्दर शरीर मलाई किन दियो। म रुन्थे र त्यसपछि
वरपरका मानिसहरूले लोभी नजर लगाए जस्तो लाग्न थालेपछि मैले खबर पठाए, तर घरबाट कोही पनि लिन आउनु भएन। त्यसपछि मैले एकजना काम गर्ने केटीलाई त्यति बेलाको 50 रुपियाँ दिएँ। 50 रुपियाँ भनेको धेरै पैसा हो। त्यसको बुबाले मलाई त्यहाँबाट भागेर मलाई इन्डिया हुँदै मेरो माइती राजविराज ल्याइ पुऱ्याए। राहुन साथ म बुबाको खुट्टामा छाँद हालेर रोएँ। मलाई यहीँ राख्नुहोस्, म जान चाहँदैन। म रोएपछि बुबा पनि रुनुभयो, आमा पनि रुनुभयो। धेर कल्याण त्यो दिन घरमा रुवावासी चल्यो। दिदी आउनुभयो, दाईहरू आउनुभयो र सबैले बहिनीलाई यहीँ राख्ने कुरा गरेपछि मलाई खुसी लाग्यो। त्यसपछि फेरि घरबाट ताकेता गर्न थाले, बोलाउन थाले र एक दिन मैले आफै चिठी लेखेर पठाएँ, जबसम्म मेरो श्रीमान आउनुहुँदैन तबसम्म म घर जाँदैन, जे गर्नुहुन्छ गर्नुहोस्। अनेक कुराहरू भयो, झगडा भयो, तर ढेर कल्याण म गइनँ। म माइतीमै बसेँ। विवाह भएको 20 दिनमा छुटेर आएकी चेली त्यो जमानामा माइतीमा बस्दा कति दुःख र कष्ट सय व्यक्त गरेर सक्दैन, तर पनि म माइतीमै बसेँ, बस माइतीमै।
मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनारलाई छोई भाग्ने लहरेको बानी जस्तो। आवेश मात्र नै हो, तिर्खाको राम्रो अर्को, एक भेष मात्र नै हो, एक भेष मात्र नै हो।
तिम्रो हेराइमा केवल आँखा छ, मुख छैन।
तिम्रो बोलाइमा स्वर छ, ढुकढुकी केही छैन। मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनारलाई छोई भाग्ने लहरको बानी जस्तो। पानीलाई आकार दिने कोसिस नगर,
तिमी हावालाई सब भार दिने कोसिस नगर। मान्छेको माया यहाँ
खोलाको पानी जस्तो,
रात बगाई आउने
भाग्ने
डियर कल्याण। यसरी म मेरो माइती घर राजविराज आएर बस्न थालेँ। टोल छिमेकले नाना थरीका कुरा गर्थे। सम्पन्न परिवार भएकोले कुरा घरसम्म आइपुग्दैन थियो, तर जब जब काम गर्नेहरूबाट कुरा सुन्थे आफ्नो जिन्दगी देखेर धिक्कार लाग्थ्यो। एक मन त सोच्थे आत्महत्या गरिदिउँ, बेकार माइतीको लागि बोझ बनेको छु। तर एक दिनको कुरा हो, मेरो साथी जसको घर वीरगन्ज थियो उनीहरूको परिवार श्रीमान सहित बनारसमा पढ्ने रहेछन् र एक दिन मैले बुबालाई भने, बुबा मेरो जिन्दगी जे जस्तो भयो भयो, श्रीमान आउनुभयो भने मलाई बोलाउनु होला, नत्र मलाई बनारस पठाइदिनुहोस्,
म त्यहीँ गएर पढ्छु र त्यसपछि बुबाको कुरालाई मैले केही वास्ता नगरी बारम्बार बुबालाई दबाब दिन थालेँ। आमाले गाली गर्नुभयो, चेली भएर बनारस जाने, तर मैले रोइरहे। मलाई त्यति गरिदिनुहोस्, जिन्दगीमा ठुलो उद्धार हुनेछ। धेरै वर्ष म माइतीमा बसेँ, जिन्दगी बेकार हुन थाल्यो। सारा यौवनहरू, सारा जिन्दगीका खुसीहरू आफैभित्र कुहिएर जिन्दगी एउटा नरक जस्तो हुन थाल्यो। खुसी के हो, उमङ्ग के हो, उत्साह के हो, माया के हो, मलाई केही पनि थाहा थिएन। बारम्बार श्रीमानको याद आइरहन्थ्यो, सपनामा आउनुहुन्थ्यो, उहाँ भन्नुहुन्थ्यो, म आउँदैछु, चिन्ता नगर। बिहान उठेर धुरु धुरु रुन्थे कोठामा र आमालाई सुनाउँथे। आमाले आँखाभरि आँसु ल्याउनुहुन्थ्यो, के गर्नु, कसको के लाग्छ, जिन्दगी त्यसरी बर्बाद भएपछि यसरी समय बित्दै गए। समय बित्दै जाने क्रममा एक दिन मैले यो कुरा थाहा पाएँ कि मेरो श्रीमान राजनीतिक व्यक्तित्व भएको कारणले रातिमा गाउँमा हिँड्दै जाँदा शत्रुहरूले हमला गरेर मारे। यस्तो कुरा सुन्न आएपछि मन अलिकति नरमाइलो लाग्यो, त्यसैले नेपालमा बस्न मन लागेन र त्यसपछि म बनारस जाने भए। बुबाले मलाई पठाउने हुनुभयो, मलाई खुसी लाग्यो, म बनारस गएँ। बनारसमा पनि नेपालीहरू थुप्रै थिए, त्यसैले जहाँ पाएँ त्यहाँ हिँड्न मिल्दैन थियो, जसो पाएँ त्यसो गर्न मिल्दैन थियो। म मेरै दाइसँगै बस्थेँ र त्यसपछि मलाई पढ्नको लागि स्कुल भर्ना गरियो। त्यति बेला मैले स्कुल पढ्थेँ र पढ्दै गएँ। पढ्दै जाने क्रममा नेपालमा राजनीतिक परिवर्तन हुँदै गर्दा त्यति बेला देशबाट बाहिर गएका नेताहरू त्यहाँ आइरहन्थे। राजनीति जमघट हुन्थ्यो, कुरा हुन्थ्यो, प्रजातन्त्रका कुरा हुन्थे। काङ्ग्रेसका मानिसहरू, कम्युनिस्टका मानिसहरू, अहिलेका ठुला ठुला नेताहरू त्यतै बस्थे। सबैसँग सङ्गत हुँदै गएपछि म पनि राजनीतिक रूपमा आफूलाई परिवर्तन गर्दै जान थालेँ र त्यतिकैमा नेपालको एकजना राजनीतिज्ञसँग मेरो कुरा मिल्दै गयो। बिस्तारै बिस्तारै उहाँले मलाई मन पराउँदै जानुभयो एकरो रूपमा, किनकि म देख्दा अत्यन्तै राम्री थिएँ रे। हाम्रो जात मिल्दैन थियो, त्यो कुरा दाइले थाहा पाएर मलाई पिट्नुभयो। मलाई मात्र होइन, मलाई मन पराउने उहाँलाई पनि पिट्नुभयो दाइले। तर अन्त्यमा जित हाम्रै भयो र हाम्रो प्रेमले अद्भुत जरा काट्दै गयो। र त्यति बेला प्रेमलाई नकारात्मक रूपमा लिइन्थ्यो, अनेक किसिमका कुराहरू उड्दै गए र त्यसपछि हामीले एकअर्कोलाई मन परायौँ र बनारसको एउटा मन्दिरमा, मात्र एउटा औँठीमा हामीले विवाह सम्पन्न गर्यौँ। मेरो बाध्यता थियो, मेरो जिन्दगीमा कुनै उपाय थिएन, त्यसैले मैले विवाह गरेँ। उहाँले त मलाई असाध्य चाहनुहुन्थ्यो, बस असाध्य।
Oh,
मेरो कथा।
डियर कल्याण, यसरी उहाँको र मेरो विवाह सम्पन्न भयो, म खुसी थिएँ। त्यसपछि 46 सालको आन्दोलनमा उहाँ नेपाल आउनुभयो। उहाँको टाउको भेट्नेलाई 50,000 पुरस्कार थियो काटेर ल्याउनेलाई, तर पनि आन्दोलन चर्कियो। अन्त्यमा पञ्चायत सरकार ढल्यो र बहुदलीय व्यवस्था स्थापना भयो। मेरो श्रीमानको अत्यन्तै राम्रो प्रभावकारिता थियो। त्यसपछि उहाँ गृहमन्त्री बन्नुभयो र त्यसपछि हाम्रा दिनहरू खुसीमा परिणत भए। गृहमन्त्री भइसकेपछि लगातार राजनीतिक कारणले गर्दा सबै कुराको सम्पन्नता ममा आयो, कुनै कुराको कमी थिएन। र त्यसपछि 46 सालदेखि 50 सालसम्मको यात्रामा मैले सबै कुरा बिर्सेँ। विक्रम सम्बत 2051 सालमा पहिलेको श्रीमानको आफन्तहरू आए। यो घटना मेरो पछिल्लो श्रीमानलाई पनि थाहा थियो र उनीहरूले भने, उहाँ त भारतमा हुनुहुन्छ, कतै एउटा साधु भएर बस्नु भएको छ साउथ इन्डियामा। यो कुरा सुन्न साथ छक्क परे, तर मलाई त विश्वास लागेन। अझै पनि पल पल सम्झन्छु मेरो अतीतको कुरा। यतिखेर मलाई पुरानो कुरा सम्झनु छैन, तर डियर कल्याण, जिन्दगीका परिवर्तनहरू कसरी हुन्छन्। आज म सम्पन्न छु, मसँग महँगा महँगा घरहरू छन्, गाडीहरू छन्, तर कहिलेकाहीँ मन आफैलाई सम्झँदा अचम्म लागेर आउँछ। जिन्दगी कहाँबाट कहाँ पुग्छ, यो जिन्दगी कस्तो हो, कस्तो पहेलु हो, थाहा हुँदो रहेनछ। यो जिन्दगीको त्यान्द्रोमा हृदय गएपछि कहाँ पुगिन्छ, के हुन्छ, त्यो पनि थाहा छैन। मेरो जिन्दगीको यात्रा र मेरा भोगाइहरू साह्रै नमिठा भए पनि बाहिर हेर्दा मिठो देखिन्छ। साँच्ची कहिलेकाहीँ अतीतको याद गर्छु म। साँच्चै मेरो पहिलेको श्रीमान जीवित हुनुहुन्छ कि हुनुहुन्न, आज आफैले आफैलाई प्रश्न गर्छु। कहाँ हुनुहुन्छ होला, के गर्नुहुन्छ होला। किनकि राजनीतिक कारण भएकोले मेरो पछिल्लो श्रीमानलाई यो सबै कुरा थाहा छ। उहाँले चुपचाप मलाई स्वीकार्नु भएको हो। उहाँ यदि जिउँदो हुनुहुन्छ भने कतै देख्न पाइन्छ कि भन्ने आश पनि जाग्छ। हुन त यतिखेर मेरा छोराछोरीहरू छन्, सबै ठुला भइसके, उनीहरूलाई यो घटनाप्रति कुनै चासो छैन, तर पनि मनमा कहिलेकाहीँ बिजेको कुरा लेख्न मन लाग्दो रहेछ। सायद पुस्तकको रूपमा लेख्छु कि जस्तो लाग्छ। डियर कल्याण, मलाई मेरो कथा तिमीले तिम्रो आवाजबाट सबैका अगाडि भनिदियो भने मलाई अझ प्रेरणा मिल्नेछ। यो मेरो अतीतको घटनाले कहिलेकाहीँ दुःख लाग्छ र यस्तै हो जिन्दगी भनेर चित्त बुझाउँछु। यो जिन्दगी यात्रा हो, दुखान्त सुखान्त कथाहरू र पक्षहरू यहाँ झल्किरहन्छन्, बस झल्किरहन्छन्।
Thank you. हिमाली स्वरहरू नेपाली मन र नेपालीपन सँग नजिक
जननी जन्म भूमि छ स्वर्ग दपि गरी
यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू।